आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनु हो श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Hear the name.
श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थी नाममा मेरो जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, अघिल्लो कार्यक्रममा हामीले देख्यौं कि दानियलले नबुकदनेस्सरको सपना बताए, जुन थियो ठूलो स्मारक, जुनको शिर सुनको, छाती र हात चाँदीको, पेट र फिला पितलको अर्थात काँसाको र गोडा फलामको थियो, र खुट्टा चाहिँ केही फलामको र केही माटोको थियो। अनि 81 बिना मानिसको हात पहराबाट एउटा ढुङ्गा फोरियो, चट्टान फोरियो, र त्यो आएर त्यस स्मारकको फलाम र माटोले बनेको खुट्टामा प्रहार गर्यो र चकनाचुर पारिदियो। त्यसपछि त्यो फलाम, माटो, काँसा, चाँदी र सुन जम्मै चकनाचुर भए, र हावा आयो र स्मारकको धुलोहरूलाई उडै लग्यो र त्यो पूर्ण रूपमा लोप भयो। त्यसपछि त्यो ढुङ्गा बढ्दै बढ्दै गयो र सारा पृथ्वीलाई ढाक्यो। आज हामी दानियल 2:37-43 पदबाट सबभन्दा पहिले यो देख्नेछौं चार विश्व साम्राज्यको स्पष्टीकरण र तिनीहरूको भाग्यहरू। दानियल 2:36-37 पदमा लेखिएको छ, सपना यही थियो र अब महाराजालाई यसको अर्थ बताउनेछौ। हजुर नै राजाका महाराजा हुनुहुन्छ, स्वर्गीयका परमेश्वरले हजुरलाई राज्य, पराक्रम, शक्ति र महिमा दिनुभएको छ। नबुकदनेस्सर पहिलो विश्व शासक थिए। म सोच्दछु कि यो नै आदमको लागि परमेश्वरको विचार र इरादा थियो। उसलाई अधिपत्य अधिकार दिएको थियो, तर उसले यो अधिकारको अधिपत्यको गुमाए, हराए। विश्वले चार विश्व शासकहरू जानेका छन्। त्यहाँ चार विशाल राष्ट्रहरू थिए जसले विश्वलाई शासन गर्न प्रयत्न गरेका थिए। तिनीहरू कसैले पनि यसको सफलताको प्राप्त गरेनन्। तर पहिलो महान विश्व शासक नबुकदनेस्सर थियो। दानियलले तुरन्तै नबुकदनेस्सरको सपनाको अर्थ खुलाउन शुरू गरे। त्यहाँ स्मारकमा, मूर्तिमा भएका विभिन्न धातुहरूले विश्व साम्राज्यहरूको प्रतिनिधित्व गर्दछ। नबुकदनेस्सरलाई सुनको शिरको रूपमा परिचय गरिएको छ। उसले त्यस बेलाको ज्ञात संसारमा नेतृत्व वा शासकत्वको अभ्यास गरेथे। कसैले पनि उसको अधिकारको प्रश्न गरेनन्। उसको राज्य पूर्ण रूपमा राजतन्त्र थियो। उसको यो बाबेल साम्राज्यको बारेमा बाइबलका अर्का खण्डहरूमा धेरै भनिएको छ। यसको बारेमा दानियल 5:18-19 अनि यर्मिया 27:5-11 पदमा उल्लेख छ। यर्मियाद्वारा परमेश्वरले भन्नुभयो, यर्मिया 27:5-7 पदमा, यस पृथ्वीमा भएका मानिसहरू र पशुहरू समेतलाई मैले नै आफ्नो महाशक्ति र बाहुबलले बनाएको होइन र जस्तै इच्छा गर्छु त्यसलाई म त्यो दिन्न। अब यी सबै देशहरू मैले मेरो दास बाबेलको राजा नबुकदनेस्सरलाई दिए। वनका जन्तुहरूले पनि त्यसका सेवा गरोस् भनेर त्यसलाई दिएको छु। त्यसको आफ्नै देशको समय अन्तको समय नआउन्जेल सबै जातिहरूले त्यसको, त्यसका छोरा र त्यसको नातिको सेवा गर्नेछन्। त्यसपछि धेरै जातिहरू, ठूला ठूला राजाहरूले त्यसलाई आफ्नो कमारो तुल्याउनेछन्। परमेश्वरले नबुकदनेस्सरलाई सर्वोच्च स्थानमा राख्नुभयो, शिरमा राख्नुभयो। उहाँले उसलाई पहिलो विश्व शासक बनाउनुभयो र तबदेखि अहिलेसम्म उनी जस्तो महान कोही पनि भएको छैनन्। 39 पदमा भनिएको छ, हजुरपछि हजुरको भन्दा अलिक कमजोर राज्य खडा हुनेछ, त्यसपछि काँसुको तेस्रो राज्यको सारा पृथ्वीमाथि अधिकार जमाउनेछ। नबुकदनेस्सरपछि आउने राज्य उसको भन्दा कमजोर हुनेछ, अनि तेस्रो राज्य दोस्रो राज्यभन्दा कमजोर खालको हुनेछ, र चौथो राज्य तेस्रो राज्यभन्दा कमजोर खालको हुनेछ। यसको अर्थ हो, चौथो राज्य ती सबैभन्दा कमजोर हुनेछ। यहाँ नै आज हामी छौं। यस पदमा दुई राज्यहरूको उल्लेख छ। चाँदीको हातले मादी र फारसको संकेत गर्दछ। दानियल 5:28 पदमा हामीलाई बाबिल राज्यको भविष्यको बारेमा बताइएको छ, तपाईँको राज्य भाग भाग गरिएर मादी र फारसीहरूलाई दिइएको छ। अमित्र, यो दोस्रो राज्य कुन हो त्यसको अनुमान गरिराख्नुपर्ने कुनै आवश्यक छैन, यो स्पष्ट बताइएको छ। यो कुराको याद राखौं कि दानियल दुवै नबुकदनेस्सर र मादी फारस राज्यमा रहेथे। हामी दानियल 6:8 पदमा पढ्छौं, अब हे महाराजा उर्दी दिनुहोस् र त्यो ऐन लिखित रूपमा निकालियोस् र त्यो अदल बदल हुन नपाओस्, किनकि मादी फारसियरको कानून स्थायी हुन्छ। हजुर, तेस्रो राज्य चाहिँ पित्तलको राज्य हुनेछ जसले सारा पृथ्वीमाथि अधिकार जमाउनेछ। यो चाहिँ अलेक्जेन्डर महानको ग्रीस म्यासोडोनिया राज्य हो। त्यसपछि हामी चौथो राज्यको देख्छौ, त्यहाँ खालि 4 राज्य मात्र छ, 5 राज्य छैन, अनि चौथो राज्यको अवधिमा तपाईँ र म रहेका छौ। 40-43 पदमा लेखिएको छ, अन्त्यमा फलाम जस्तै बलियो चौथो राज्य आउनेछ, किनभने फलामले सबै थोक चकनाचुर पारिदिए झैं त्यसले अरू सबैलाई तोडफोड गरी तितरबितर पार्नेछ। हजुरले यसका खुट्टा र औंलाहरू केही माटोले केही फलामले बनेका देख्नुभए झैं यो विभाजित राज्य हुनेछ, तैपनि यसमा केही मात्रामा फलामको बल हुनेछ, जसरी हजुरले फलाम माटोसित मिसिएको देख्नुभयो। 42 पद, जसरी ती औंलाहरू केही फलाम र केही माटोका थिए, त्यसरी नै यो राज्य केही बलियो केही सजिलैसित टुक्रिन हुनेछ। 43 पद, र हजुरले फलाम माटोमा मिसिएको देख्नुभए झैं मानिसहरू पनि मिश्रित जाति हुनेछन् र एकतामा रहने छैनन्, जसरी फलाम माटोसित मिल्न सक्दैन। मित्र, यो शास्त्रमा उल्लेखनीय अनुच्छेद हो। धेरै ध्यान यस चौथो राज्यमा ती अन्य 3 राज्यहरू सबै मिलाएर भन्दा निर्दिष्ट गरिएको छ। 4 पदहरू यहाँ दानियलद्वारा यसको अर्थ खुलाउन र व्याख्या गर्न प्रयोग गरिएको छ। खालि एउटा मात्र पद 39 दोस्रो र तेस्रो राज्यहरूको वर्णन गर्न व्याख्या गर्न प्रयोग गरिएको छ, अर्थात मादी फारस र ग्रीस म्यासोडोनिया राज्यको वर्णन गर्न खालि एउटा पद 39 पदको मात्र प्रयोग गरिएको छ। अनि चौथो राज्य अन्तको दिनहरूका राज्य हो। यो कुराको याद राख्नुहोस्, दानियलले नबुकदनेस्वरलाई भनेथे त्यो नै स्मारकको लागि कारण थियो। परमेश्वर नबुकदनेस्वर एक प्रतिमा मूर्ति पूजक यो मूर्तिद्वारा बात गरिरहनु भएको छ, र उहाँले नबुकदनेस्वरलाई अन्तका दिनहरूमा के हुनेछ सो कुरा बताइरहनु भएको छ। उनी विश्व शासक हुन् र उनी यस कुरामा चिन्तित छन् कि यो कहाँ गइरहेको छ, यसलाई के हुन गइरहेको छ, र यसको अन्त के र कहाँ र कसरी हुन गइरहेको छ। मेरो मित्र, हामी अन्तिम दिनका अवधिमा रहिरहेका छौं, अनि यो अझै प्रश्नहरू छ। यो संसार के र कहाँ गइरहेको छ, के हुन गइरहेको छ। हामीले फेरि यस स्मारकलाई उभिएर केही क्षण हेर्न आवश्यक छ। यो भयानक र विशाल स्मारक थियो। यो विभिन्न धातुहरूले बनिएको थियो। यसको शिर सुनको थियो, त्यसले बाबेलको बताउँदछ। यसको छाती र हात चाँदीको थियो, यसले मादी र फारसको बताउँदछ। अनि त्यसको पेट पित्तलको अर्थात काँसाको थियो, यसले ग्रीस म्यासोडोनियाको बताउँदछ। अनि घोडा चाहिँ फलामको थियो, यसले रोमको बताउँदछ। अनि खुट्टा चाहिँ फलाम र माटोको थियो, जुन रोमी साम्राज्यको अन्तिम रूप थियो। त्यो स्मारकले 4 साम्राज्यहरूको बताउँदछ, र यिनीहरूको बारेमा धेरै अवलोकनहरू बनाइएका छन्। त्यहाँ एउटा राज्यदेखि अर्को राज्यमा निरन्तर निश्चित तुच्छता वा कमजोरीता वा ह्रासको कुरा छ, अनि यो धेरै विशेष तरिकाहरूमा स्पष्ट बनाइएको छ। यो ह्रास यो कमसल हुने कुरा आजको आधुनिक दर्शनशास्त्र र विचारको ठिक विपरीतमा खण्डतामा छ। हाम्रो विचार दृष्टिकोण यो हो कि हामी हरेक दिन झन असल असल भइरहेका छौं, तर मित्र, हामी झन खराबदेखि झन खराब हालततिर गइरहेका छौं, रासतिर गइरहेका छौं। यहाँ हामी देख्छौ कि एक राज्यबाट अर्को राज्यको रास, हरेक त्यसको अगाडिको राज्यभन्दा कमसल र कमजोर छ। यो धेरै तरिकाहरूमा त्यो मूर्तिद्वारा प्रकट गरिएको छ। पहिलो, धातुहरूको गुणत्व। सुन चाँदी भन्दा उक्तम हुन्छ, चाँदी पित्तल अर्थात काँसा भन्दा उक्तम हुन्छ, अनि काँसा अर्थात पित्तल फलाम भन्दा उक्तम हुन्छ, फलाम माटो भन्दा उक्तम हुन्छ। त्यहाँ निश्चित खास रास वा कमसल कुरा छ। अनि दोस्रो कुरा, धातुहरूको निश्चित विशेष आकर्षण शक्ति र भारीपन। हरेक धातुले कमसल वा रासको देखाउँछ। अनि तेस्रो, हरेक धातुको स्थान, शिरसँग पैताला वा खुट्टाको भन्दा धेरै आदर हुन्छ। अनि चौथो, शास्त्रको खास विशेष कथन दानियल 2:39 भनिएको छ, हजुरपछि हजुरभन्दा अलिक कमजोर राज्य खड़ा हुनेछ। शास्त्रले बिल्कुल स्पष्ट पार्दछ, हरेक राज्य त्यसभन्दा पहिलोको राज्यको तुलनामा कमसल र कमजोर हुनेछ। पाँचौ, प्रभुत्वको विभाजन। प्रभुत्वको निश्चित विभाजनले कमजोरिताको बताउँदछ। नबुकदनेस्सर सुनका शिर हुन्, तर त्यहाँ मादी फारसका दुई साम्राज्यका हातहरू छन्। बाबिल साम्राज्य मजबुत शक्तिशाली थियो किनभने त्यहाँ कुनै विभाजन थिएन। ग्रीस म्यासेडोनिया साम्राज्य एक एउटासँग शुरू भएथ्यो तर चाँडै नै चार विभाजनमा खण्डित भएको छ। रोमसँग दुई फलामका घोडाहरू छन् तर यो अन्तिममा 10 औँलाहरूका स्थितिमा हुँदछन् जुन दुवै फलाम र माटोले बनेका छन्। मित्र, परमेश्वरको सरकारको रूप बिल्कुल त्यो सुनको शिरको जस्तै हुनेछ। खालि शासक चाहिँ त्यो ढुङ्गा त्यो चट्टान हुनेछ जुन प्रभु येशू ख्रीष्ट हुनुहुनेछ। उहाँ यो पृथ्वीमा शासन गर्न गइरहनु भएको छ। उहाँ यसको बारेमा कसैसँग सल्लाह परामर्शको सोध्न गइरहनु भएको छैन। उहाँसँग उहाँको लागि भोट दिने कुनै मतदान हुने छैन। उहाँले तपाईँलाई भोट दिन बोलाउनु हुने छैन। भन्नु नै पर्ने हो भने यदि तपाईँले यो जीवनमा उहाँको लागि निर्णय बनाउनु हुन्न भने तपाईँ कति पनि त्यहाँ त्यस बेला हुनुहुने छैन। यस तथ्यको बारेमा तपाईँ विरोध गर्नुहोस् किनभने यो उहाँको संसार हो। उहाँले यसको सृष्टि गर्नुभयो। तपाईँ र म यहाँ पृथ्वीमा एक सानो धुलोको कण हौ। परमेश्वरसँग तपाईँ र मलाई यो सानो संसारबाट हटाउने अधिकार छ। यो उहाँको संसार हो। परमेश्वरको सरकारको रूप अति नै कठोर र सख्त सरकारको रूप हुनेछ जस्तो कि संसारले कहिले पनि अहिलेसम्म देखेको छैन। म सोच्दिन कि त्यस दिन उहाँको अनुमति बेगर भाले बाँच्नेछ। प्रभु येशू कठोर शासक हुनुहुनेछ। अनि यदि तपाईँ उहाँको सामुन्ने शिर झुकाउन इच्छुक हुनुहुन्न भने मलाई लाग्दैन कि तपाईँ उहाँको राज्यमा हुन चाहनुहुनेछ जब उहाँले यसको यो पृथ्वीमा स्थापन गर्नुहुनेछ। हुन सक्छ यो असल हो कि उहाँसँग त्यस्ता मानिसहरूको निम्ति अर्को स्थान छ किनभने तिनीहरूको निम्ति त्यहाँ हुन कति पनि खुसीको आनन्दको कुरा हुने छैन। तिनीहरू कति पनि यसको आनन्द उठाउने छैन। परमेश्वरको सरकारको रूप बिल्कुल पूर्ण रूपमा राजाको शासन हो, एक शासनको प्रभुत्व। यो निरुकुंश हुनेछ र उहाँको इच्छा प्रबल हुन गइरहेको छ। त्यही नै कारण उहाँको सामने झुक्न र उहाँलाई थाहा गर्न अभ्यास गर्दा नै हाम्रो लागि असल हुनेछ। उहाँ कुनै दिन यसको आफ्नो हातमा लिन गइरहनु भएको छ। हामी अगाडि बढ्न भन्दा पहिले हामीले एउटा कुराको नोट गर्न आवश्यक छ। कुनै महान विशाल विश्वशक्तिले रोमलाई पछ्याउँदैन। रोमी साम्राज्य अन्तिम हो अनि यो अन्तिम दिनहरूमा अस्तित्वमा हुनेछ। वास्तवमा यो आज पनि अस्तित्वमा छ। अनि सारा साम्राज्यहरूको बाहिरका शत्रुहरूद्वारा नष्ट गरिए तर कुनै शत्रुले रोमी साम्राज्यलाई नष्ट गरेन। अटिलादे हुन त्यसको विरुद्धमा आए र त्यस सहर लुट्यो। उसले त्यहाँ देखेका कुराद्वारा उनी अति नै भयतस्त्र भए। उसले महसुस गरे कि उसले यसको सम्हाल्न सक्दैनन्। उसले आफ्ना असंस्कृत असभ्य मानिसहरू लिएर त्यस सहरलाई छोडे। मित्र, रोमी साम्राज्य आफैभित्र भित्रैबाट अलग अलग भई पतन भयो। कुनै पनि शत्रुले यसलाई नष्ट गरेन। रोम आज युरोपको विशाल राष्ट्रहरूमा रहिरहेको छ। इटाली, फ्रान्स, ब्रिटेन, जर्मन, स्पेन सबै रोमी साम्राज्यका भाग हुन्। रोमी साम्राज्यको नियम कानून व्यवस्थाहरू रहिरहेको छ र तिनको भाषा पनि। आज मानिसहरू ल्याटिन बोल्दैनन् तर यो फ्रेन्च, स्पेनिस र अन्य भाषाहरूको आधारभूत हो। डाक्टर मेगीको अनुसार आज युरोपमा नयाँ मनोवैज्ञानिक दृष्टिकोणको विकास भइरहेको छ। त्यहाँ जवान मानिसहरू आफैलाई इटालियन, जर्मन इत्यादि भनिन चाहँदैनन्। तिनीहरू आफैलाई युरोपियन भनिन मन पराउँछन्। त्यस्तो सोच्ने कुराले त्यो मानिसको लागि आधारको जको सृजना गरिरहेका हुन्छन् जुनले कुनै दिन रोमी साम्राज्यलाई फेरि एकसाथमा एकट्ठामा राख्न वा मिलाउन आइरहेको छ। त्यसलाई शास्त्रमा पापका मानिस वा ख्रिस्ट विरोधीको रूपमा जानिन्दछ। तिनीहरूसँग आज युरोपमा साझा बजार छ। तिनीहरूको आफ्नो युरोपेली राष्ट्रको संगठन वा संघ छ। हुन सक्छ तिनीहरूले रोमी साम्राज्यको पुनस्थापन गर्ने काममा सफल हुन सक्छन्, तर परमेश्वरले आफ्नो मण्डलीलाई पृथ्वीबाट स्वर्गीयमा उठाइलानु भएपछि मात्र यी तमाम कुराले स्थान लिनेछ। मित्र, त्यो एकजना आइरहेको छ जसले रोमी साम्राज्यलाई फेरि एकसाथमा एकत्रित गर्नेछ। रोमी साम्राज्य फेरि उदय हुनेछ। त्यहाँ धेरै मानिसहरू आए, यसलाई एकत्रित गर्न थुप्रै कोसिस गरे, तर तिनीहरू सफल भएनन्। त्यो नै रोमन कलेसियाको आरम्भमा प्रयास थियो। नेपोलियनले त्यो गर्न कोसिस गरे, अनि जर्मनीका धेरै शासकहरूले त्यसो गर्न प्रयास गरे। हिटलर र मुसोलिनी त्यो प्रयत्न गरे गर्नलाई, तर अहिलेसम्म त्यो मानिस प्रकट भएको छैन जो शैतानको मानिस ख्रिस्ट विरोधी हो, जसले यस कामको पूरा गर्नेछ। परमेश्वर अहिले यसको प्रकटको लागि तयारी हुनुहुन्न। यसले पछिबाट स्थान लिनेछ जब उहाँले आफ्नो मण्डलीलाई स्वर्गीयमा उठाइलानुहुनेछ। मित्र, अर्को दिनमा हामी देख्नेछौं अन्य जाति विश्व शक्तिहरूको पतन विध्वंस र पृथ्वीमा स्वर्गीयको राज्यको स्थापना।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।